آیت 38 سے. اعوذ باللہ من الشیطان الرجیم. یا ایھا الذین آمنوا ما لکم اذا قیل لکم انفروا فی سبیل اللہ. اے ایمان کے دعوے دارو, تمہیں کیا ہو گیا جب تم سے کہا جاتا ہے کہ نکلو اللہ کی راہ میں, ساقلتم الی الارض, تو تم دھنسے جاتے ہو زمین میں. وجہ کیا ہے؟ اردیتم بالحیات الدنیا من الاخرہ, سوچو کیا تم نے آخرت کی بجائے دنیا کی زندگی کو قبول کر لیا ہے. چلو ٹھیک ہے, اٹس یور چوائس. تو یاد رکھنا, فما متاع الحیات الدنیا فی الآخرۃ الا قلیل, تو جان لو کہ دنیا کی زندگی کا ساز و سامان آخرت کے مقابلے میں بہت قلیل ہے. آپ کو اس ٹون سے کیا لگا جس ٹون میں نے ترجمہ پڑھا؟ سیدھا سیدھا بھی پڑھ سکتی تھی, یا ایھا الذین آمنوا ما لکم اذا قیل لکم, اے ایمان والو تمہیں کیا ہو گیا جب تم سے کہا جاتا ہے کہ اللہ کے راستے میں نکلو تو نہیں نکلتے. لیکن اس آیت کا حق نہیں تھا یہ. اس آیت میں ایسے لگتا ہے کہ اللہ بندے کو جھنجھوڑتا ہے, او ایمان کا دعویٰ کرنے والو کیا ہو گیا, باتیں تو بڑی بڑی کرتے ہو یہاں بیٹھ کے, لیکن جب عملی طور پہ نکلنے کا موقع آتا ہے تو زمین میں چل پڑتے ہو. ان فرو کیوں آیا؟ نفرہ کہتے ہیں شوق اور محبت سے نکلنا. یہ بھی تو کہا جا سکتا ہے نا, چلو نکلو. اور یہی لفظ ہے جو ہم پڑھتے ہیں قرآن میں, ففروا الی اللہ, سورہ زاریات میں آتا ہے, کسی چیز کی طرف شوق اور محبت سے بھاگنا نفر, اور خاص طور پہ جنگوں کے نکلنے کو آتا ہے. ساکل تم کا لفظ کیا ہے؟ ثقیل, ثقل, بوجھ. ہم کہتے ہیں نا کھانا بڑا ثقیل ہے, یعنی ہیوی میٹ ہے. اسی طرح ثقیل اس شخص کو کہتے ہیں کہ جو بوجھ سے لدا ہو. یہاں اشارہ ہے اس بوجھل پن کا کہ جو دین کے کام کرنے سے روک دے, دین سیکھنے سے روک دے. پھر خود ہی ایسے لگتا ہے کہ جلتی پہ تیل کا کام ہے کہ اللہ کہتے ہیں تم کچھ بھی کہہ دو کہ ہم کیوں نہیں نکل رہے, لیکن اصل بات کیا ہے کہ تمہیں بنانے والے کو پتہ ہے کہ اردیتم بالحیات الدنیا من الآخرہ, سوچو تم نے کہ آخرت کی زندگی کی بجائے دنیا کو قبول کر لیا. یہ ہے سول سرچنگ کوسچن. ہر بندہ خود سے پوچھے کہ جب بھی دین کے کسی تقاضے سے پیچھے رہتی ہوں تو کیا اس وقت میں حقیقت میں دنیا کے کسی فائدے کے لیے ایسی ہوتی ہوں؟ تو پھر سن لو کہ تم جس دنیا کے پیچھے جا رہے ہو, فما متاع الحیات الدنیا فی الآخرۃ الا قلیل, تو جان لو کہ دنیا کی زندگی کا ساز و سامان آخرت کے مقابلے میں بہت قلیل ہے. یعنی دنیا ہے تو تھوڑی, اس کا تھوڑا بھی تھوڑا ہے. عمر بن عبدالعزیز جو اموی دور کے خلیفہ تھے, جب ان کی وفات کا وقت آیا تو کہنے لگے میرا کفن لاؤ. لوگوں نے ان کا کفن ان تک پہنچایا تو ان چادروں کو دیکھ کے کہنے لگے بس اتنا. پھر کہنے لگے دنیا تو تھوڑی ہے لیکن تیرا تھوڑا تو بہت ہی تھوڑا ہے. اتنا بڑا خلیفہ, اتنا بڑا اپنے دور کا شہزادہ اس دنیا سے تین چار چادروں میں جا رہا ہے, ہم کیا ساتھ لے کے جائیں گے؟ ہم خود سے پوچھے. اگلی ڈانٹ آیت 39 میں, الا تنفروا یعذبکم عذابا الیما, اگر تم نہیں نکلو گے اللہ کی راہ میں تو وہ تمہیں عذاب دے گا, دردناک عذاب. گیٹ آؤٹ, بھاگ جاؤ, کوئی ضرورت نہیں تمہیں آنے کی, اللہ کے راستوں میں نکلنے کی. کون سا عذاب دیتا ہے اللہ نہ نکلنے کا, اور دنیا وسیع کر دیتا ہے, دل کو غم سے بھر دیتا ہے, دکھوں سے بھر دیتا ہے, خوشی نہیں رہتی, نکلنے کی توفیق چھن جاتی. یہ ہے عذاب علیم. اور ساتھ ہی ساتھ وَيَسْتَبْدِلْ قَوْمًا غَيْرَكُمْ, اور تمہیں ہٹا کر کسی اور قوم کو لے آئے گا. وَلَا تَدُرُّوهُ شَيْئًا, اور تم اس کا کچھ بھی بگاڑ نہ سکو گے. یعنی اللہ کو تو اپنے دین کا جھنڈا اٹھوانا ہے, تم نہیں اٹھاؤ گے, اللہ کسی اور کو لے آئے گا. سورۃ مائدہ میں آپ پڑھ چکے آئے تھے, مَنْ يَرْتَدَّ مِنْكُمْ عَنْ دِينِهِ, اگر تم میں سے کوئی اس کے دین سے پھرتا ہے تو شوق سے پھر جائے, اللہ کو کوئی پرواہ نہیں اس بات کی, وہ تمہاری جگہ ایک ایسی قوم لے آئے گا کہ یحبہم ویحبونہم. بالکل وہی انداز ہے کہ تم نہیں اللہ کے رستوں میں نکلو گے, اللہ کسی اور کو لے آئے گا. آج کی زبان میں کہہ لیجئے تو اللہ تعالیٰ کہہ رہے ہیں کہ تم بون مسلم چوڑے ہو گے, अकड़ गए। तुम्हें सिर्फ अपनी जिंदगी प्यारी है, अपना हम, अपना गम, अपनी खुशी, सैर। मैं उस मुल्क में नहीं अभी गई, मैंने वो चीज नहीं देखी, मुझे खाना है, मुझे पीना है, अभी मैंने ये नहीं पहना, मैंने वो फिल्म नहीं देखी। क्या तुम्हारी जिंदगी ये रह गई है? मकसद को छोड़कर तुम जब बेमकसद हुए, अल्लाह नए लोगों को इस्लाम में ले आएगा। इस आयत पे लिखिए आज अल्लाह का ये वादा किस तरह पूरा हो रहा है कि जब हम बोन मुस्लिम्स ने, बोन मुस्लिम में जान के कह रही हूँ, यानी फी जमाना जब हम खुद को कहते हैं वी आर बोन मुस्लिम, हालांकि हर बंदा बोन मुस्लिम है, हमने जब अपनी दुनिया को इतना बढ़ाया तो अल्लाह ताला ने हमारी जगह न्यू मुस्लिम से काम ले लिया। और वल्लाहु अला कुल्ली शयइन कदीर, अल्लाह तो हर चीज पे कादिर है। तो क्या पता चला है इन तीन आयतों से? पहली बात है कि अल्लाह को किसी की जरूरत नहीं है, अल्लाह का दीन और अल्लाह की ज़ात बेनियाज है। आपको पता अल्लाह ताला का नाम अस्समद है, जैसे अल्लाह बेनियाज है ना, इस तरह अल्लाह का दीन भी बेनियाज है। दिल के अंदर अगर कहीं कोई जज्बा छुपा हुआ है ना कि मैं दीन का काम कर रही हूँ तो हो रहा है, तो वो जरा आजमा ले, छोड़ दे काम, फिर देखिए उससे अच्छा बंदा आता है वहां। सारी दुनिया के इंसान भी अगर अल्लाह के दीन का काम छोड़ देंगे ना, तो अल्लाह जानवरों को ले आएगा। आगे हम पढ़ेंगे कि अल्लाह ताला कयामत के करीब एक जानवर को निकालेगा जिसको हम दाबतुल अर्ज कहते हैं। अभी इंशाल्लाह फ्यूचर में जो कोर्स होने वाला है कयामत की अलामतें, उसमें हम उसकी डिटेल्स पढ़ेंगे। और वो जानवर जो है वो लोगों को तबलीग करेगा कि लोग अल्लाह की आयतों से गाफिल थे। अल्लाह ने अपने घर की हिफाजत किससे करवाई? अबाबीलों से। अब्रहा के लश्करों को मरवा दिया? अबाबीलों से। मलका सबा को किससे मैसेज दिलवा दिया? हुदहुद से। तो क्या आज अल्लाह काम नहीं कर सकता? अभी शायद में जो डांट थी लगता भी पूरी नहीं हुई। ऐसे मुझे जहन में आ रहा है कि जैसे कोई कंधे उचका रहा है, मैंने नहीं करना, मैं नहीं मानता अल्लाह की बात, मुझे नहीं आना, मुझे नहीं अच्छा लगता, तो अल्लाह कहते हैं अच्छा नहीं तो ना सही। आयत 40 देखिएगा, इल्ला तंसुरूहु, और अगर तुम इस रसूल की मदद नहीं करोगे, हु से मुराद नबी सल्लम, तो डोंट वरी फकत नसरहुल्लाह, तो अल्लाह ने तो उसकी मदद कर दी थी। यानी तुम समझते हो कि अल्लाह अपने रसूल की मदद नहीं करेगा तो झूठ सोचते हो। अल्लाह ने तो अपने रसूल की मदद की थी। कब? इज़ अख़रजहु अल्लज़ीन कफ़रू, जब काफिरों ने इनको मक्का से निकाल दिया था। क्या हुआ था? सानियस्नैन, तो वो आप दो में से दूसरे थे। क्या हुआ था? इज़ हुमा फिल ग़ार, जबकि वो दोनों ग़ार में थे। कौन है यहाँ सानी? नबी सल्लम। इस नईन किस दो के? अबू बकर और नबी सल्लम। सोचिए जरा, पीछे नबी सल्लम की हिजरत का जिक्र गुजरा, याद है आपको नवे पारे की आखिरी आयतों में? आप सोचिए कि जिस जात ने हिजरत की रात अल्लाह के नबी की मदद की और उनको दुश्मनों के नरगे से बचा लिया, क्या वो आज यहाँ मदद नहीं कर सकता? यहाँ से अबू बकर सिद्दीक रजी अल्लाह ताला अन्हु की शान भी समझ आती है। अल्लाह ने उनको सानियस्नैन में शामिल किया। रिवायत में आता है कि जब नबी सल्लम गारे सौर में थे अब हज़रत अबू बकर के साथ, तो जब गारे सौर में पनाह ली तो उस वक़्त अबू बकर सिद्दीक ने अल्लाह के नबी के लिए गार को हमवार किया। गार इतना तंग था कि सीधा खड़ा होकर बंदा नहीं जा सकता था, लेट के ऐसे जैसे बच्चे की तरह क्रॉल करते हैं ना पेट पे, उस तरह अंदर गए। आज अगर आपको जाने का इत्तेफाक हुआ हो ना, तो आज इसका मुंह खोला गया। गालिबन कौन से दौर में ये हुआ मुझे इस वक्त याद नहीं है, लेकिन ये बाद के दौर में इसका मुंह खोला गया कि आज के दौर में लोग जब जाएं तो उनको मुश्किल ना हो। जब अबू बकर और अल्लाह के नबी गए थे तो ये गार ऐसे था कि जैसे ऊपर खड़े हैं ना, अब सोचिए पहाड़ी पे, तो इस तरह से अंदर जाते थे डीप। और नबी सल्लल्लाहु अलैहि वसल्लम और अबू बकर जब गए तो दुश्मनों ने आपकी कीमत लगा दी थी, भारी कीमत, और उस कीमत को पाने के लिए लोग निकल पड़े थे। पीछे सुनाई गई ये कहानी आपको ना, कि किस तरह से अबू बकर सिद्दीक अल्लाह के नबी के लिए उस वक़्त एक ढाल बने हुए गार को साफ किया और उसमें जाके नबी सल्लल्लाहु अलैहि वसल्लम से पहले सारी चीज़ों को, सुराखों को बंद किया कि अल्लाह के नबी को सुकून मिले, आराम से आप वहाँ जा सके। यानी अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की आँख खुल गई जब अबू बकर सिद्दीक की आँखों के आंसू आपके रुखसारों पर गिरे। पता क्या चला? कि वो एक सुराख जो खुला हुआ था उसमें से एक कीड़ा या सांप, कोई भी जहरीला कीड़ा था, وہ نکلا اور اس نے ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو ڈسنا شروع کر دیا. اور ابو بکر صدیق کی جب برداشت سے درد باہر ہوا تو آپ کی آنکھوں سے آنسو گرے اور اللہ کے نبی صلی اللہ علیہ وسلم اس سے اٹھے. آپ نے کہا کیا ہوا؟ کہا اللہ کے نبی بس موزی جانور نے کاٹ دیا. پھر آپ نے اپنا لعاب لگایا اور اس سے ابو بکر کا پاؤں ایسے ہو گیا کہ جیسے کچھ بھی نہیں ہوا. اللہ ان لوگوں کے تذکرے کیوں نہ کرے. اللہ کے نبی صلی اللہ علیہ وسلم اپنی بیوی عائشہ کے ساتھ ایک دن رات کو بیٹھے ہوئے تھے. چاند چمک رہا تھا, ستارے بھی بہت سے تھے, اور آپ کو اگر اتفاق ہوا ہو تو صحراؤں میں, اگر یعنی آج کے بعد کبھی آپ کو دبئی یا سعودی عرب جانے کا اتفاق ہو تو رات کے وقت آسمان دیکھیے گا. یہ ہمارے یہاں ویسٹرن کنٹریز والے آسمان سے بہت فرق ہوتا ہے, کیونکہ وہاں لائٹیں اتنی نہیں ہوتی, اندھیرے تھے, تو جتنا زمین پہ اندھیرا ہوتا ہے اتنے ستارے زیادہ چمکتے ہیں. تو حضرت عائشہ نے بڑے لاڈ سے اللہ کے نبی سے پوچھا, اللہ کے نبی دنیا میں کوئی ایسا شخص ہے جس کی نیکیاں آسمان کے ستاروں جتنی ہوں؟ اور دل میں آپ کو تھا کہ عائشہ کیا سوچ رہی تھی, کہ اللہ کے نبی میرے باپ کا نام لیں گے ابو بکر کا. لیکن اللہ کے نبی کا جواب مختلف تھا. آپ نے کہا کہ ہاں عائشہ, ایک شخص ایسا ہے. کہا وہ کون ہے؟ کہا عمر فاروق رضی اللہ تعالیٰ عنہ. تو جیسے وہ کہنا چاہیے کہ حضرت عائشہ کا دل تھوڑا سا بجھ گیا, کہنے لگے اللہ کے نبی میں تو سوچ رہی تھی کہ آپ میرے باپ کا نام لیں گے. تو اس وقت اللہ کے نبی نے کہا تھا کہ اے عائشہ, تو ابو بکر کی بات کرتی ہے, عمر کی ساری زندگی کی نیکیاں ابو بکر کی ان تین راتوں کی نیکیوں کے برابر بھی نہیں ہے جو انہوں نے میرے ساتھ غار ثور میں گزاری. اب آپ سوچ لیں کیوں ابو بکر کو یہ آنر ملا؟ کیونکہ انہوں نے مشکل حالات میں دین کی مدد کی تھی. دیکھیے یہ آیتیں ہم سب کو جھنجھوڑ رہی ہیں کہ اگر آج اللہ تم سے اپنے دین کا کوئی کام کرا رہا ہے تو مت فخر کرو, مت اپنے اوپر مان کرو, اکڑو نہیں. اس اکڑ میں اللہ تمہارے ہاتھ سے یہ نیکی کا سرا چھڑوا لے گا. اور آج زیاں کرو, اور رو, اور کمی کوتاہی پہ معافیاں مانگو, کیونکہ مدد فقط نصرہ اللہ. اذا اخرجہ الذین کفروا, جب کافروں نے ان کو نکال دیا, ثانی اثنین, دو میں کا دوسرا. آج ہم کہتے ہیں فوجیں ساتھ ہوں گی تو کامیاب ہیں, پھر بچیں گے. اللہ دو کو بچا رہا ہے. اس ہما, ہما پہلی دفعہ آ رہا ہے ادھر. ہم لفظ بہت دفعہ پڑھا نا, ہم جمع کسی ہے, ضمیر ہے ہم, اور ہما دو, وہ دو. کب؟ وہ دونوں غار میں تھے. کون سی غار تھی؟ غار ثور. پھر اس یقول لصاحبہ, جب کہ وہ اپنے ساتھی سے کہہ رہے تھے. کون کہہ رہے تھے؟ نبی صلی اللہ علیہ وسلم کہہ رہے تھے. یہاں صاحب کون ہے؟ ابو بکر. کتنا مان ہے ابو بکر پہ اللہ کو. کیا کہہ رہے تھے اللہ کے نبی؟ لا تحزن ان اللہ معنا, غم نہ کرو, اللہ ہمارے ساتھ ہے. کیا فکر تھی ابو بکر کو اس وقت؟ ہائے میری جان نہ چلی جائے. دیکھیے اگر ابو بکر کو اپنی جان کا ہم لگا ہوتا نا تو پھر اللہ کے نبی کے ساتھ نکلتے ہی نا. ان کو پتا تھا ہجرت کے سفر میں کو اللہ کے نبی کے ساتھ آئس کریم کھانے نہیں جا رہا, کوئی ورلڈ ٹور پہ نہیں جا رہا, بلکہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ میں جا رہا ہوں. کیوں؟ کیونکہ وہاں میری جان کے لالے ہوں گے, تو میں نبی کو تنہا نہیں چھوڑنا چاہتا, اس لیے جا رہا ہوں. لیکن آپ سوچ سکتے کہ اتنے مشکل وقت میں ابو بکر کو فکر لگی ہوئی ہے تو محمد رسول اللہ صلی اللہ علیہ وسلم کی جان کی, کیونکہ ان کو پتا تھا کہ اس نازک وقت میں جب ابھی اسلام کی تاریخ بنی بھی نہیں, اگر نبی کا انتقال ہو گیا یا دشمنوں نے آپ کو نقصان پہنچا دیا تو پھر کہیں اسلام ختم نہ ہو جائے. اپنے اوپر لے کے سوچیں, جس وقت ہمیں اپنی جان کے لالے پڑے ہوتے ہیں نا, ایمان والے کو اس وقت اسلام کی جان کی فکر لگی ہوتی ہے. اور ایسے وقت میں ایک ایسا بھی وقت آیا کہ جب آپ کا پیچھا لوگ کر رہے تھے تو بالکل اس غار کے اوپر پہنچ گئے. اللہ نے اس غار کے منہ پر مکڑی کا جالہ کروا دیا اور کبوتری نے انڈے دے دیے. دشمن جانے لگے اس غار میں, کہنے کے بیوقوف ہو, ادھر تو جالہ لگا ہوا, اگر کوئی اندر جاتا تو جالہ ٹوٹ جاتا, اور دیکھو کبوتری انڈے ایسے تھوڑی دیتی ہے, وہ تو ویرانوں پہ دیتی ہے. تو اب بات کیجئے, جب اللہ کبوتری اور جالے سے دین کا دفاع کر سکتا ہے تو کیا میرے اور آپ کی ضرورت ہے؟ شوق سے تم اپنی خوشیاں مناؤ, موجیں کرو, مستیاں کرو, انجوائے کرو, کیونکہ تمہارے لیے یہ چار دن کے ہی مزے ہیں. اللہ اپنے کام خود کروا لے گا. فانزل اللہ سکینتہ علیہ, تو اللہ نے اپنی سکینت نازل فرمائی ان پر، وَأَيَّدَهُ بِجُنُودٍ لَمْ تَرَوْهَا، اور ان کی مدد فرمائی ان لشکروں سے جنہیں تم نہیں دیکھتے تھے۔ کون سے لشکر مراد ہے؟ کیا یہاں فرشتے اترے تھے؟ نہیں نہیں نہیں، یہ کبوتری اور جالے کی طرف اشارہ ہے۔ قرآن پاک میں آتا ہے کہ سارے اللہ کے لشکر ہیں، وَلِلَّهِ الْجُنُودِ، تو یہ کبوتریوں کے لشکر اور جالوں کے لشکر یہ سب کچھ اللہ کے ہیں۔ اللہ اپنے دین کے کام کروا لے گا، تم نہیں نکلو گے تو اللہ تمہیں سزائیں دے گا، تمہاری جگہ دوسروں کو لے آئے گا۔ اور اللہ نے مدد کی تھی مکڑی سے جالے بنوا کر۔ اس سے کیا پتہ چلتا ہے کہ جب اسباب نہیں ہو اور بندہ اللہ کے بھروسے پہ کام شروع کر دے تو اللہ نہ نظر آنے والے اسباب پیدا کر دیتا ہے۔ شرط ایک ہے، خالص اللہ کی رضا کے لیے، اللہ کی راہ میں نکلے کام اس کا۔ جیسے کوئی بات چل رہی تھی تو میں سوچ رہی تھی بس ہمارا کام کیا ہے، کہ ہم کام کرنے کے قابل ہو جائیں، باقی تو کوئی مسئلہ ہی نہیں ہے۔ تو جب میں یہ بات کرتی ہوں نا کبھی، پیسے تو کوئی مسئلہ ہی نہیں ہے، تو لوگ سوچتے ہیں ان کے بینکوں میں کوئی کروڑوں پڑا ہوا ہے، اسی لیے اتنی بڑی بڑی باتیں کرتے ہیں۔ لیکن یقین کریں، جیسے چٹکی کا نمک ہوتا ہے نا، یا آٹے کی چٹکی، کسی بھی دین کے کام کے لیے جگہوں کا ملنا، پیسے کا جمع ہونا، مجھے قسم کھا کے کہہ سکتی ہوں اس جگہ اللہ مجھے غلط بات اور مبالغے کی توفیق نہ دے، دنیا کے کسی جگہ بھی دین کے کام کے لیے جگہ کی یا پیسوں کی ضرورت ہونا، تو مجھے ایسے لگتا ہے جیسے ایک ٹھیری اور اس میں سے ایک چٹکی اٹھانا، میرا ایمان ہے، ایمان کی گہرائی کے ساتھ کہوں گی کہ مجھے ہمیشہ یہ بات کہ پیسے کہاں سے آئیں گے، ریسورسز کے، اسباب کے، چٹکی لگتا ہے، فکر بس ایک ہوتی ہے کیا وہ گروہ ہے جنہوں نے وہاں کام کرنا ہے۔ کوئی آپ کر سکتے ہیں کوئی کام؟ میں کر سکتی ہوں، یقین کریں، ابھی رات کو ناروے سے آئی ہوں، آپ کے لیے اتنی امانتیں دی ہیں انہوں نے آپ کے اسکول کی، زیور، پیسے۔ اب میں یہاں فگرز بتاؤں تو آپ کہیں گے کہ اچھا، لیکن میں نے ہاتھ میں نہیں پکڑا، میں نے کہا ابھی آپ ادھر رکھیں، ہماری امانت ہے، اس میں مجھے کچھ ہو گیا تو آپ گواہ رہیے گا، ان کے پاس ابھی لاکر بھی ہیں، بینک اکاؤنٹس بھی ہیں۔ میں نے کہا یہ سب ادھر رکھے، جس سے ضرورت پڑے گی وہ کہتے ہیں ہم خود لے کے آئیں گے۔ یقین کریں، آپ کیا سمجھتے ہیں؟ میں ان ساتھیوں کی تڑپ دیکھتی ہوں نا، ہزاروں کوتاہیاں ان کے اندر۔ مجھے انہوں نے اس دفعہ کہا کہ آپ ہماری تعریف نہ کیا کریں، آپ جب ناروے کی بات کرتی ہیں تو ہم شرمندہ ہوتے ہیں۔ یہ کب آتا ہے جذبہ؟ یہ اندر کی عاجزی ہے۔ آخری جملہ ان کا یہی ہوتا ہے کہ ہم وہ نہیں کر سکے جو کرنا تھا۔ ایک ساتھی کل مل رہی تھی جب، تو مجھے مل کے کہتی ہوں استاذہ ہم ایسے ہی ہیں، ہمارے سے اچھے کام نہیں ہوتے۔ لیکن میں یہ دیکھتی ہوں کہ تڑپ بہت ہے، جذبہ بہت ہے۔ اپنے بچوں کو، کئی لوگوں کی کئی پرابلم چائلڈ ہیں، اپنے پرابلم والے بچے کو وہ کہیں چھوڑ کے کلاس میں آتی ہیں جاتی ہیں۔ ایک ساتھی دوسری کے بچے کو ٹیک کیئر کرتی ہے کیونکہ وہ اسپیشل بچہ ہے، اور وہ ساتھی جاتی ہے کلاس میں تجوید کرانے۔ وہ بچہ کیوں رکھتی ہے؟ کہ میں وہ تجوید نہیں کرا سکتی جو یہ کرا سکتی ہیں، میرا یہ حصہ پڑ جائے۔ اور آپ کو پتا کہ جب وہ کبھی خود بھی ان کی ضرورت ہو تو اس بچے کو ان کے ہسبینڈ دیکھتے ہیں، اس دوست کے ہسبینڈ، وہ نہیں، حصہ ڈل جائے۔ ایک تڑپ، ایک طلب، ایک لگن ہے، یقین کرے۔ اور یہ نہیں آ سکتی جب تک ہمارا تزکیہ نہیں ہوتا۔ مجھے تو ہر چیز میں خیر نظر آتی ہے، لیکن جب ہم اپنی ذات کے خول سے نہیں نکلتے، جب ہمیں اپنی ذات بڑی پیاری ہے، ہمیں اپنا نام بڑا پیارا ہے، اپنا گھر بڑا پیارا ہے، اپنے بچے پیارے ہیں، تو اللہ تعالیٰ کہتا ہے جاؤ تمہیں نہیں ملے گا۔ پیچھے آج پڑھ کے آئے نا، آٹھ رشتے۔ تم بتاؤ، ایک ساتھی اسٹوڈنٹ ہے، ابھی آپ ہی کے ساتھ کے کورس میں ہے، تو وہ میرے پاس بیٹھی، میٹنگ ہوئی ان سے انہی دنوں میں، کہتی استاذہ قرآن پڑھتے ہوئے میرے اندر بڑے ابال اٹھتے ہیں، میں نے بہت کچھ سوچتی ہوں تو مجھے بتائیں میں کچھ کروں۔ میں نے انہیں کہا کہ ابھی آپ اسٹوڈنٹ ہیں، پندرہویں پارے پہ ماشاء اللہ بولو۔ تو میں نے انہیں کہا کہ دیکھیں ابھی آپ اسٹوڈنٹ ہیں تو آپ اس کو فوکس کریں، آپ کے ذہن میں جو کچھ ہے اس کو جمع کریں۔ کہتی نہیں، ایسا نہ ہو کہ میرے یہ ابال تھپ جائیں، میں کلاس میں ہوتی ہوں نا تو میرے اندر سے جوش ہوتا ہے۔ میں نے کہا اچھا سنائیں کیا پروجیکٹس ہیں؟ یقین کریں، کہتی ہیں مجھے بلا سودی کوئی بینک کھولنا ہے ادھر، یعنی مسلمانوں کو سود کے نظام سے نکالنا ہے۔ میں نے کہا آپ یہ کیسے کریں گی؟ کہتی میں نے ایم بی اے کیا ہوا ہے تو میں اس چیز کو جانتی ہوں، تو میرا تڑپ ہے کہ میں نے ناروے میں مسلمانوں کے لیے ایک مسلم بینک بنوانا ہے۔ میں نے کہا بسم اللہ کریں، اور کیا؟ میں نے بچوں کے لیے ایک ایسا سلسلہ کھولنا ہے کہ جس میں ہمارے بچے جائیں۔ اور کیا کرنا ہے؟ میں نے کرائسس سینٹر میں جو مسلمان عورتیں جاتی ہیں ان کے آخر بعد میں کیا ہوتا ہے، یعنی تو بڑے بڑے پروجیکٹ۔ دو تین اور بھی تھے، میں نے کہا 20 میں سے صرف یہ بچوں والے پہ کام کریں، باقی بھی انشاءاللہ ساتھ کریں گے. ان کا جملہ آپ کو سنانا چاہتی ہوں کہ استاذہ میرے دل میں ابال اٹھ رہے ہیں، تو ایسا نہ ہو کہ قرآن ختم ہو تو میرا ابال ختم ہو جائے. اور یہ سچ ہے، اگر ابھی اس وقت آپ کے اندر ابالے نہیں ہیں نا تو بعد میں نہیں آئیں گے. آپ اس کو یوں سوچیں کہ جیسے دودھ ہے نا، آگ پہ رکھا ہو تو ابالا آتا ہے نا، تو آگ بند کر دیں گے تو ابالا آتا ہے کبھی؟ یہ قرآن تو دن بدن آپ کے میرے اندر آگ لگا رہا ہے. ایمان کی حرارت آج نہیں مل رہی تو بعد میں تو ٹھس ٹھنڈے، پھر ہلکی ہلکی دھیمی سے آگ ہوگی، کریں گے بہت کچھ، لیکن اس ایمان کو بچا لیں. یہ جو آپ قرآن کی کلاس میں بیٹھ کے ایمان لے کے جاتے ہیں نا، میں کہتی ہوں آپ کے ڈائمنڈز، آپ کے کروم، آپ کی جو بلائیں ہیں نا دنیا میں، اس سے قیمتی ہے. اس کو پرزرو کریں، اس کو سٹور کریں اور اٹھیں. آپ کے اندر جوش ایمان ہے اور اللہ تعالیٰ اس کا ایک عملی اظہار کیا دے گا آپ کو؟ سب سے پہلا انعام یہ دے گا، فانزل اللہ السکینت، سکینت، سکون، خوشی. کچھ کرنے کی کوشش سکون دیتی ہے. پھر ایدہ بجنود لم تروہا، اللہ مدد کروا لیتا اپنے لشکروں سے. ہاتھ ڈالتے ہیں تو مٹی سونا بن جاتی ہے واللہ ہی. کیوں؟ کیونکہ کام تو اللہ کراتا ہے. اور وجعل کلمۃ الذین کفروا السفلی، اور کافروں کی بات کو پست کر دیا. یہ وہ واقعہ ہے، کافروں کی بات کو پست کرنے سے کیا مراد ہے آپ اور میں کیا سمجھے؟ کفر کے نظام کو مغلوب کر دیا. کلمۃ الذین کفروا کیا ہے؟ کافروں کی بات کیا ہے؟ اور سفلی یہاں مراد ہے سرنگوں کرنا، جھکا دینا. بتائیے کہ کفر کا کلمہ یا کفر کی بات کیا ہے؟ کہ لا الہ الا اللہ کا نظام نہ پھیلے. کفر کے کلمے سے مراد ہے شرک، اور آگے آ رہا ہے اللہ کا کلمہ، تو اللہ کے کلمے سے مراد ہے توحید. اللہ نے کفر کے کلمے کو نیچے کر کے وَكَلِمَةُ اللَّهِ الْعُلْيَا، اور اللہ ہی کا کلمہ سب سے اونچا ہے. وَاللَّهُ عَزِيزٌ حَكِيمٌ، اور اللہ زبردست بھی اور حکمت والا بھی ہے. اللہ اپنے دین کو غالب کرتا ہے. اللہ کے کلمے سے مراد ہے لا الہ الا اللہ. آج کے دور میں اگر اس لا الہ الا اللہ کو پھیلانے میں میری کوششیں، میری سکلز، میرا مال، میری اولاد، میرا گھر نہیں لگ رہا، تو یاد رکھیں ہم نہیں بچیں گے. وہ غالب اور حکمت والا ہے. ہم اس آیت کو سن کے کیا کہتے ہیں؟ اللہ آپ کو تو پھر پتہ ہی ہے نا میں کتنی مجبور ہوں، پھر آپ کو یہ تو پتہ ہی ہے نا میرے اوپر کتنی پابندیاں ہیں. نہیں، ایک مجبوری ہے ہر اس کی جو اللہ کے دین کے لیے نکل کے نہیں آ پاتا، اور وہ مجبوری کیا ہے؟ کہ ابھی ذوق یقین پیدا نہیں ہوا. ذوق یقین جس دن پیدا ہوگا. میں پوری کوشش کر رہی ہوں کہ میں اتنی آواز سے بول پاؤں کہ آپ سب کو مل جائے. ریکارڈنگ بھی ہے، میں کیوں بول رہی ہوں؟ ریکارڈنگ سے کر لیں، اس سے اچھا اور کیا ہو سکتا ہے. لیکن میرا کہاں حصہ ڈلے گا پھر آج کی آیتوں میں؟ اللہ اکبر. ان فرو حفافم و سکالن، اس پہ عمل کیسے کروں؟ نکلو، خواہ ہلکے ہو یا بوجھل. بول سکتے ہو تو پھر بھی بولو، نہیں بول سکتے پھر بھی بولو. سن سکتے ہو پھر بھی سنو، نہیں سن سکتے پھر بھی سنو. کہنے کو یہ دو لفظ ہیں آیت 41 کے شروع میں، لیکن اصل میں اللہ تعالیٰ نے دو قسم کے انسانوں کا تقابل کر دیا. کیا مراد ہے یہاں ہلکے اور بوجھل سے؟ تو سمجھ لیجئے کہ ایک ہوتا ہے نیکی کا کام خوش دلی سے کرنا، اپنی خوشی سے کرنا، اور ایک ہوتا ہے مجبوری میں کرنا، کا دونوں حالتوں میں کرنا پڑے گا. اٹھو، دل کرتا جانے کو پھر بھی جانا ہے، نہیں جانے کو دل کرتا پھر بھی جانا ہے. اٹھو، اسباب ہیں پھر بھی جانا ہے، نہیں اسباب پھر بھی جانا ہے. امید ہے اچھی وہاں سے کچھ ملے گی تو بھی جانا ہے، اور نہیں ہے امید تو بھی جانا ہے. حالات سازگار ہیں پھر بھی دو، نہیں ہے تو بھی دو. عمر کے جس حصے میں ہو نکلو، جوان ہو پھر بھی نکلو، بوڑھے ہو پھر بھی نکلو. موسم جیسا بھی ہے نکلو، گرمی ہے پھر بھی نکلو، سردی ہے پھر بھی نکلو. بچے گھر میں ہیں یا بچے اسکول میں ہیں، نکلو. انفرادی طور پہ نکلو، اجتماعی طور پہ نکلو. گھر میں خوشی ہے یا گھر میں غم میں نکلو، بس ارادہ کرو، باقی سب کام اللہ کروا لے گا. دیکھیے اس آیت کو آج کے بعد اپنا سلوگن بنا لیں، जब भी बंदे की नियत होती है ना निकलने की, अल्लाह निकाल देता है। मेरा और आपका काम सिर्फ और सिर्फ इरादा करना है। आज अगर हम घर बैठे होते तो बिस्तर में होते, कितने लोग इस बात पे इत्तफाक करते हैं? सच्ची बात है, हम सो रहे होते, हम जोहर पे उठते किसी वक्त कि चलो अब नमाज पढ़नी और भूख भी तो लग गई है। अल्लाह चाहता है जाती जिंदगी में दुखी हो फिर भी निकलो, और अपसेट हो फिर भी निकलो, खुश हो फिर भी निकलो। हम क्या कहते हैं, आज मैं फोकस नहीं कर पाऊंगी, मेरा माइंड इज जस्ट ब्लोइंग, मुझे बहुत दुख है अपने किसी बात में, मेरे बच्चों ने सताया हुआ, मेरे शौहर ने कोई बात कह दी, मैं नहीं निकल सकती। अल्लाह कहता है निकलो तो इन फिरू, निकलो शौक से निकलो, फिर नफरत का लफ्ज़ आ गया। तुम निकलो, तुम अपने जज्बात को तागूत बनाते हो, तुम जज्बात के गुलाम बन गए हो, इमोशनल हो। देखिए अल्लाह के नबी ने इस पे कैसे अमल किया। तबूक के लिए निकल रहे थे तो आपकी बेटी बीमार थी, निकले कि नहीं निकले? क्या अल्लाह के नबी उस वक्त खिफाफन थे कि सिकालन थे? सिकालन थे। बेटी बिस्तरे मर्ग पे हो, बदर में निकले तो भी बेटी रास्ते में, एक मौके पे बेटी का बच्चा मर रहा है और अल्लाह के नबी दीन के काम कर रहे हैं, और बेटी पैगाम दे रही है कि अब्बा आ जाइए, कभी आता हूँ भी आता हूँ, और जब गए तो बच्चे का इंतकाल हो गया। हम होते कहते क्या कहते हैं, भाड़ में जाए दीन के काम, ये कौन सा दीन है, घरों के काम छोड़ के ये गई हुई है। हमारे घर में एक दावत हो रात को, हम सुबह को छोड़ देते हैं। बिलीव मी, ये आयत अगर मेरे और आपके लिए नहीं है तो किसके लिए? निकलना पड़ेगा। अब बात रगबत की नहीं रही, और अब बात कोई हिर्स की नहीं रही, अब तो हो गया, ये लाजिम है। हम तो नमाजें छोड़ते हैं, अब आप ये इसको जिहाद के लिए निकालने की बात करते हैं, नमाज की बात कर लें। आपके मर्द, हमारे मर्द, निकलो नमाज के लिए, जाओ मस्जिद में, जिस तरह के हालात है निकलो, उठो फजर के लिए, रातें लंबी हैं या छोटी हैं निकलना पड़ेगा, निकलो। हम औरतों का जिहाद तो ये दीन के काम और पढ़ना पढ़ाना है ना, तो मर्दों का जिहाद तो कम अज़ कम 5 नमाजों का तो मस्जिद में जाके अदा करना हो जाए। जो नमाज के लिए नहीं निकलते, कल जिहाद के लिए निकलेंगे। कैन यू बिलीव मी? अस्सलातु खैरु मिनन नौम की पुकार पे नहीं उठे तो अल जिहादु खैरु मिनन नौम की पुकार पे उठेंगे हमारे मर्द? याद रखिए कि जब नमाजों में लिल्लाहियत नहीं होती ना, तो जिहाद में भी नहीं आती। ये आज उम्मत ने लफ्ज जिहाद को गाली क्यों बना दिया? इसलिए कि आज हमारे अंदर अल्लाह ताला की वो मोहब्बत नहीं रही। निकलना पड़ेगा, निकलो। सामान है तो भी निकलो, नहीं है तो भी निकलो, और निकल के करना क्या है? वजाहिदु बी अमवालिकुम व अनफुसिकुम फी सबीलिल्लाह, और जिहाद करो अल्लाह की राह में अपने मालों और अपनी जानों से। क्यों? इसलिए कि ज़ालिकुम खैरुल लकुम इन कुंतुम तालमून, यही तुम्हारे लिए बेहतर अगर तुम इल्म रखते हो। निकलो, शाबाश, चलो शाबाश। माए नहीं अपने बच्चों को थपकती, उठो मेरा बच्चा, चलो चलो, कोई नहीं, गर्मा टेम्परेचर कोई नहीं है, थोड़ा ये ठीक हो जाएगा, उठो जाओ मुंह धो लो, उठो कंघी करो, जाओ शावर लेके आओ। इसी तरह मोहब्बत भरी पुकार अल्लाह देता है। सच बताया, अल्लाह को कोई ज़रूरत है हमारे निकालने की, निकलने की? पीछे खुद ही कह दिया नहीं निकलो, मेरा कुछ नहीं बिगड़ता। बच्चा स्कूल नहीं जाता, माँ का क्या बिगड़ता है? आप क्यों निकालती हैं? क्योंकि आपको पता है कि मेरे बच्चे का मुस्तकबिल है। तो याद रखिए, 70 माओं से ज़्यादा प्यार करने वाली ज़ात को पता है कि इस निकलने में आपकी खैर है। और सहाबा निकले, और नबी की ज़िंदगी में जज़ीरा नुमाया अरब के अंदर अल्लाह का दीन गालिब हो गया, और सहाबा की ज़िंदगी में इस्लाम कहाँ फैल गया। कब आखिरी मुल्क फतह हुआ था? आज से कितने साल पहले। आज हम सोए में इसलिए मुसलमान नहीं हो रहे लोग, इनफरादी कोशिशें हैं तो इनफरादी लोग मुसलमान हो रहे हैं माशाल्लाह, इज्तमाई कोशिशें होंगी ना तो मुल्क फतह होंगे। ये लिख लीजिए जुमला, जब मुसलमान इंडिविजुअल लेवल पे तबलीग करते हैं ना, इस्लाम पे अमल करते हैं, तो वन ऑन वन बेस पे मुस्लिम होते हैं लोग, हम सुनते रहते हैं। लेकिन जब मुसलमान इज्तमाई कोशिशें करते हैं, इत्तेहाद के साथ, मोहब्बत के साथ करते हैं, तो फिर अल्लाह ताला मुल्कों को इस्लाम दे देता है, कौमों को इस्लाम दे देता है। अल्लाह कहता है निकलो, ये ज़ालिकुम खैरुल लकुम। सवाल पैदा होता है कि कैसे बेहतर है जान और माल अल्लाह के रास्ते में निकालना? हाँ, तो ये बेहतर इस तरह है कि नंबर एक, जाना तो सब कुछ है हाथ से। लिखिए जरा आज की डेट, 2014 है, 2015 की ये डेट लिख के सोचिए, क्या मैं जिंदा होंगी? अगर मेरा वक्त पूरा हो जाए मेरे साथ क्या जाएगा? कुछ भी नहीं जाएगा, साथ तो नेकियां जाएंगी और इरादे जाएंगे, कोशिशें जाएंगी। देखिए, जब इंसान नेकी की दावत पे शुरू में लब्बैक नहीं कहता ना, तो फिर आहिस्ता आहिस्ता नेकी करने को दिल भी नहीं जाता, झिझक पड़ जाती है, हिम्मत टूट जाती है। जैसे कुछ लोग कहें ना, चलो इस पहाड़ पे चढ़ते हैं, शुरू में एक को देख के दूसरा भी हिम्मत करेगा, चल पड़ेंगे, एक दो रह गए, अब वो कहते अच्छा चले, अभी थोड़ा सा वो आगे गए, वो कहते चलो मैं भी चलती हूँ, मैंने यहाँ खड़े होके क्या करना है, चल पड़ेंगे। लेकिन ज़रा सब और ऊपर जाएंगे ना, तो आप कहते नहीं अब मैं नहीं जा सकती, पता नहीं वो किधर है, मैं गुम ही ना जाऊँ। बिल्कुल यही बात है, सच्चा ईमान बंदे को हर तरह के हालात में अल्लाह की बात पे जमने की तौफीक देता है। अब सवाल पैदा होता है कि जब एक बंदा अल्लाह के रास्ते की तरफ बुलाया जाता है तो शैतान उसको कैसे रोकता है? यानी आज के हालात में आप बात करें कि लोगों को आप कहेंगे ना निकलो अल्लाह के लिए, तो शैतान उनको कैसे रोकता है? नंबर एक, शक पैदा कर देता है। शक, ये तो दीन का काम ही नहीं है जी, ये कोई दीन है? और ये आज के दौर का जिहाद कोई जिहाद नहीं है, ये तो टेररिज्म है। इस तरह से उस कॉज की अहमियत कम कर देता है, नहीं ये टू मच है, ये बहुत बड़ी बड़ी बातें करते हैं, हमने नहीं कभी इतनी मुश्किल बातें सुनी। लोग तो कहते हैं बस नमाजें पढ़ते जाओ और अपनी ज़िंदगी बसर करो, जन्नत मिल जाएगी। शक लाता है। अब जब शक आ जाता है ना, तो फिर मोमिन का रवैया फ़र्क होता है, काफिर का फ़र्क होता है, मुनाफिक का फ़र्क होता है। आप कह लें क्या फ़र्क होता है? पहली बात यह कि जब शैतान मोमिन को नेकी के रास्ते में शक डालता है तो मोमिन को तकलीफ़ होती है, दुखी हो जाता है ईमान वाला। हाय मैं नेकी से रुक रही हूँ, मैं नेकी पे शक कर रहा हूँ, हाय नेक काम करने वालों के बारे में मैं मशकूक हो रहा हूँ। फिर दूसरी बात है कि मोमिन खुद पे मलामत करता है, तोहफ़ है तुझ पे, इतना अच्छा काम तुझे बुरा लगता है। फिर तीसरा काम मोमिन क्या करता है कि दिल में पैदा होने वाले उस शक को किसी दूसरे से डिस्कस नहीं करता, कि कहीं ये वो जिसको कहते हैं ना अछूत की तरह बीमारी बन के दूसरों को ना जाए। दीन पे भी शक हो सकता है, दीन वाले पे भी शक हो सकता है, ये शैतान डालता है, नबियों पे डालता है, मोमिन उसको वहीं दफना देता है। इसके बरक्स मुनाफिक के दिल में जब शक आता है ना किसी दीन वाले पे या दीन पे, तो क्या करता है? नंबर एक, शक को सही समझता है, खुद को शाबाश देता है कि माशाल्लाह तू कितनी क्लेवर है, तू उस बात को पा गई जो दूसरों को नहीं पता। अगली स्टेज, शक को दूसरों से शेयर करता है, तुम्हें पता है मामला क्या है, और तुम्हें पता है अंदर क्या हो रहा है, और तुम्हें पता असल क्या है, इस तरह की कहानियाँ, और फिर इसी तरह से उसको दूसरों के साथ शेयर करके ना सिर्फ ये कि खुद दीन से रुक जाता है, दूसरों को भी रोक देता है। तो अल्लाह सुबहान तआला इस आयत के बाद अगली आयत में क्या फरमाते हैं, इन लोगों के दिल का हाल क्या है? अब ये कौन से लोग हैं? दूसरा गिरोह, निफाक वाला।